रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। विप्लव समूहसँग वार्ता गरी छिट्टै समस्याको समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रतिनिधि सभाबाट अविश्वास प्रस्ताव पारित गरी देखाउन प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री ओलीको चुनौती। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्वारा सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दामा लिखित जवाब पेश। कोरोना भाइरस विरूद्धको थप 50 लाख मात्रा खोप खरिदको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र म्यानमारमा सैनिक कुको विरोधमा प्रदर्शन गरिरहेकाहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा 18 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता गरी समस्याको समाधान छिट्टै गरिने बताउनु भएको छ। झापाको कमल गाउँपालिका वडा नम्बर 7 नेपालको सबैभन्दा ठूलो चीन नेपाल मैत्री औद्योगिक पार्कको हिजो शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले विप्लव समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढ़ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले हिजै झापाका विभिन्न स्थानमा 5 पुलको उद्घाटन र 31 पुलको शिलान्यास गरिएबाट पनि विकासले तीव्र गति लिएको सबैको सामु छर्लंग भएको बताउनुभयो। नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्नुहुँदै अविश्वास प्रस्ताव पारित गरेर आफूलाई हटाउन चुनौती समेत दिनुभयो। औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकोमा चीनिया सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो। समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले अब देशमा पुल पुलेसाको समस्या कतै पनि भोग्नुपर्ने अवस्था नआउने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले देशभरि औद्योगिक पार्क स्थापना गरी देशलाई औद्योगिक युगतर्फ प्रवेश गराएको बताउनुभयो। झापाको कमल 7 गौरादह 5 र दमक 10 संगम स्थलमा 2100 बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो। औद्योगिक पार्क निर्माणमा चीन सरकारको 65 अर्ब रूपियाँ लगानी हुनेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो सर्वोच्च अदालतमा उपस्थित भएर अवहेलना मुद्दाको लिखित जवाब पेश गर्नुभएको छ। सर्वोच्चमा लिखित जवाब पेश गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्वतन्त्र र सक्षम न्यायपालिकालाई प्रभाव पार्ने कुरा आफूबाट हुन नसक्ने बताउनु भएको छ। अध्यक्ष प्रचण्डले जवाफमा आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र संविधान विरूद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको भन्दै यसबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी फागुन 23 गतेदेखि शुरू हुने कोरोना विरूद्धको दोस्रो चरणको खोप अभियानलाई प्रभावकारी बनाउन तीनै तहको सरकारले संयुक्त प्रयास अघि बढ़ाएको बताउनु भएको छ। मन्त्रालयले काठमाण्डुमा हिजो आयोजना गरेको विभिन्न संचार माध्यमका प्रधान सम्पादकहरूसँगको अन्तर्क्रियामा मन्त्री त्रिपाठीले 55 वर्षदेखि माथि उमेर समूहका व्यक्तिहरू संवेदनशील र बढ़ी जोखिमका क्षेत्र पनि भएकाले सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गर्न आएको जानकारी दिनुभयो। उहाँले हालसम्म 4,29,000 भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएका र तीमध्ये कसैलाई पनि जटिल समस्या नदेखिएको बताउनुभयो। मन्त्री त्रिपाठीले नेपालले प्रयोग गरेको कोविशील्ड खोप विश्वका 57 देशले प्रयोग गरिरहेकाले खोपको सुरक्षालाई लिएर सरकार पूर्णत विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद गरिएको 20 लाख मात्रा खोप मध्ये 10 लाख मात्रा आइसकेको र बाँकी 10 लाख मात्रा आउने क्रममा रहेको तथा थप 50 लाख मात्रा खरिदको अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो। यही फागुन 23 देखि शुरू हुने अभियान देशका 6,000 खोप केन्द्रमा सञ्चालन हुने, उमेरका कारणले खोप केन्द्र जान नसक्नेहरूका लागि विशेष व्यवस्था गरिने र त्यसका लागि खोप जनशक्ति लगायतका सबै बन्दोबस्त भइसकेको उहाँले बताउनुभयो। नेपालमा कोरोना संक्रमणबाट हिजो थप 82 जना निको भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 2,70,407 पुगेको छ। यसै गरी हिजो थप 78 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 2,532 नमूनाको परीक्षण गर्दा 48 पुरूष र 30 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,74,143 पुगेको छ। कोरोना संक्रमणका कारण हिजो थप 1 जनाको मृत्यु भएसँगै संक्रमणपछि मृत्यु हुनेको संख्या 2,774 पुगेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश अन्तर्गत पर्ने 5 जिल्लाका अस्पताललाई एम्बुलेन्सको साँचो हिजो हस्तान्तरण गर्नुभएको छ। मुख्यमन्त्री पौडेलले हिजो हेटौँडा, त्रिशुली, चौतारा, धादिङबेसी र सिन्धुली माडी अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई क्रमशः हस्तान्तरण गर्नुभएको हो। काठमाण्डुको असनमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुननिर्माण प्रारम्भ भएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली तथा काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर साकेले हिजो संयुक्त रूपमा भूमि पूजा गरेर पुननिर्माण शुभारम्भ गर्नुभयो। 2017 ती सम्पदाको पुननिर्माण गर्न नेपाल सरकार र भारत सरकार बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। फेवातालको क्षेत्रफल 11,255 रोपनी कायम गरिएको छ। लामै समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले फेवातालको 4 किल्ला निर्धारण, सीमांकन तथा नक्साङ्कनका लागि गठित समितिको प्रतिवेदन हिजो सार्वजनिक गरेको हो। अध्ययनका लागि 2077 साल कार्तिक 2 गते प्रदेश सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्य प्रसाद पौडेललाई प्रतिनिधि तोकी नेपाल सरकारमा पठाए अनुरूप गठित 9 सदस्यीय समितिले गरेको अध्ययनपछि तालको क्षेत्रफल कायम गरिएको हो। यंग स्टार क्लबद्वारा संचालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ। आज बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो संचालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो। सोलु दूधकुण्ड नगरपालिका 6 दोर्पु बजारमा संचालित उक्त रेडियोको स्टुडियोबाट शुरू भएको आगोले रेकर्डिङ सहित भवन समेत जलेर नष्ट भएको जनाइएको छ। आगलागीबाट 1 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन। रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लाग्न सक्ने समितिले जनाएको छ। अन्तर्राष्ट्रिय समाचारमा म्यानमारमा सैन्य कु विरूद्ध भएको विशाल जनप्रदर्शनमा प्रहरी गोली प्रहार गर्दा हिजो कम्तीमा 18 जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय मानवाधिकार कार्यालयका अनुसार घटनामा 30 जना घाइते भएका छन्। प्रहरीले गोली र अश्रु ग्यास प्रहार गर्दा यांगुन लगायतका शहरहरूमा प्रदर्शनकारीहरूको मृत्यु भएको हो। गत महिना म्यानमारको सेनाले सत्ता हातमा लिएपछि त्यहाँ दैनिक जसो प्रदर्शनहरू भइरहेका छन्। विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या 9 करोड़ नागेको छ। हालसम्म 11,46,74,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 2,19,03,000 संक्रमित सक्रिय संक्रमित रहेका छन्। गत 24 घण्टामा विश्वभर 3,05,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। मौसमी विवरणमा आज प्रदेश नम्बर 1 बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही पूर्वी तथा मध्य उच्च पहाड़ी भागका 1-2 स्थानमा हिमपात हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। विप्लव समूहसँग वार्ता गरी छिट्टै समस्याको समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रतिनिधि सभाबाट अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री ओलीको चुनौती। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्वारा सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दामा लिखित जवाब पेश। कोरोना भाइरस विरूद्धको थप 50 लाख मात्रा खोप खरिदको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी र म्यानमारमा सैनिक कुको विरोधमा प्रदर्शन गरिरहेकाहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा 18 जनाको मृत्यु। यसका साथै 9 बजेको समाचार यति नै। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।